بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج ہم اپنے کارکرم کا آرمبھ سورہ بقرہ کی آیت کرمانک 207 سے 210 تک کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرے پراپت کر رہے ہیں پرخیات قاری پور زرگری۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ومن الناس من یشری نفسه ابتغاء مرضات اللہ واللہ رؤوف بالعباد۔ یا ایہا الذین آمنوا ادخلوا فی السلم کافتا ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين۔ فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ۔ هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر وإلى الله ترجع الأمور۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ایمان والوں میں سے کوئی ایسا بھی ہے جو ایشور کی پرسنتا پراپت کرنے کے لیے اپنی جان بھی دے دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتین دیاوان ہے۔ ہے ایمان والو، تم سب کے سب شانتی میں پرویش کرو اور ایشور کے پرتی سمرپت رہو، اور شیطان کے پد چنوں کا انوسرن نہ کرو کہ وہ تمہارا کھلا ہوا شترو ہے۔ پھر یدی تم ان سب اسپشٹ نشانیوں اور چمتکاروں کے آنے کے بعد بھی پھسل کر پد بھرشت ہو گئے تو جان لو کہ ایشور پربھتوشالی اور تتو درشی ہے۔ کیا یہ پد بھرشت اتنے سارے اسپشٹ ترکوں کے باوجود اس بات کی پرتیکشا کر رہے ہیں کہ ایشور اور فرشتے بادلوں کی چھایا میں پرکٹ ہو کر ان کے سامنے آئیں اور ان کے سمکش نئے ترک رکھیں تاکہ یہ ایمان لائیں، جبکہ لوگوں کے مارگ درشن کے بارے میں ایشوری آدیش پورا ہو چکا ہے اور سبھی معاملے ایشور ہی کی اور لوٹائے جائیں گے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔ شوتاؤ، حضرت علی علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک بدھائی پرستوت کرتا ہے۔ آج سوموار ہے، رجب کی 12، فروری کی 14 اور بہمن کی 25 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہی ہیں۔ ہمارے آج کے کاریکرم میں صدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راج نیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ حضرت علی علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر ہمارا وشیش کاریکرم سنیں گے، اور سبا کا انتم اور ساپتاہک کاریکرم ہوگا وشو درپن۔ شروتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی کھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم، سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے راشٹریہ سرکشا صلاح کار نے کہا ہے کہ پشچمی دیش ذمہ دارانہ رویہ اپنانا نہیں چاہتے ہیں۔ روس نے کہا ہے کہ امریکی راجنیتا جھوٹ بولے ہیں، جھوٹ بولتے ہیں اور جھوٹ بولتے رہیں گے۔ امریکہ آگامی 48 گھنٹے میں یوکرین سے نکل جائے گا۔ افغانستان گیہوں بیچنے کے معاملے میں بھارت اور پاکستان میں سہمتی بن گئی۔ اور اب آپ وستار سے سماچار سنیے۔
اسلامی گنتنتر ایران نے کہا ہے کہ پشمی دیش وینا وارتا میں اپنی پرتیبدھتاؤں سے بھاگنے کی کوشش کر رہے ہیں اور اسی وجہ سے سمسیا بڑھ رہی ہے۔ رویوار کی شام ایران کی سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی نے ٹویٹ کیا کہ ایران کے وارتاکاروں کے لیے تہران کے فیصلوں کے انوسار آگے بڑھنے کی پرکریا کٹھن ہوتی جا رہی ہے۔ علی شمخانی نے آگے لکھا کہ وینا میں موجود ایرانی وارتاکاروں کی بات چیت سے یہ پتا چلا کہ پشمی دیش اپنی پرتیبدھتاؤں کے سمبندھ میں ذمہ دارانہ رویہ اپنانا نہیں چاہتے۔ اس سے پہلے بھی علی شمخانی نے کہا تھا کہ امریکی پرشاسن سے جو باتیں سننے کو مل رہی ہیں ان سے ظاہر ہوتا ہے کہ وینا وارتا میں آگے بڑھنے کے لیے ضروری راجنیتک فیصلوں کے بارے میں امریکی پرشاسن میں ایک مت نہیں ہے۔ وینا وارتا میں امریکہ کا جو رویہ نظر آ رہا ہے اس سے لگتا ہے کہ امریکہ نے اس وشے میں ابھی فیصلہ نہیں کیا ہے۔ ایران کی سماچار ایجنسی اینا نے اس سے پہلے رپورٹ دی تھی کہ مسودے کا بڑا بھاگ تیار کیا جا چکا ہے اور یہ مہتوپورن پرگتی ہے۔ اب اگر پشمی دیش ایران پر لگے پرتیبندھ ہٹانے کے بارے میں ضروری فیصلے کرتے ہیں تو کم سمے میں نتیجے تک پہنچا جا سکتا ہے۔ اسی بیچ وینا استھت انتراشٹریہ سنستھاؤں میں روس کے راجدوت نے کہا ہے کہ وینا میں جاری وارتا میں بڑی پرگتی ہوئی ہے۔
اسلامی گنتنتر ایران کے گرہ منتری نے پاکستان کے ورشٹھ ادھیکاریوں سے بھینٹ وارتا کی۔ ارنا کی رپورٹ کے انوسار گرہ منتری احمد وحیدی نے سوموار کو پاکستان کے اپنے ادھیکارک دور کے دوران दौरे के दौरान पाकिस्तान के सेना प्रमुख से मुलाकात की। पाकिस्तानी सेना प्रमुख से होने वाली मुलाकात सैन्य मुख्यालय में अंजाम पाई। गृहमंत्री अहमद वहीदी ने रावलपिंडी में सेना मुख्यालय में पाकिस्तानी सेना के प्रमुख जनरल कमर जावेद बाजवा से क्षेत्रीय मुद्दों तथा आपसी रुचि के विषय पर चर्चा की। इस मुलाकात में ईरान के राजदूत सैयद मोहम्मद अली हुसैनी, ईरानी सीमा सुरक्षा बल के कमांडर जनरल अहमद अली गुदारजी और पाकिस्तान में ईरान के सैन्य अताशे मुस्तफ़ा कंबरपुर भी मौजूद थे। इस मुलाकात में पाकिस्तानी सेना के अधिकारी और वरिष्ठ सुरक्षा अधिकारी भी मौजूद थे।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। रूसी विदेश मंत्रालय की प्रवक्ता ने कहा है कि अमेरिका और ब्रिटेन अपने झूठ से दुनिया को धोखा दे रहे हैं और उन्होंने एक प्रचारिक युद्ध आरंभ कर रखा है और कह रहे हैं कि रूस यूक्रेन पर हमला करने वाला है। मारिया ज़ाखारोवा ने एक बार फिर बल देकर कहा कि रूस यूक्रेन पर हमला करने का कोई इरादा नहीं रखता। उन्होंने कहा कि अमेरिका और ब्रिटेन जो ये कह रहे हैं कि रूस बड़ा खतरा है, विश्व जनमत का ध्यान उन राजनीतिक संकटों से हटाने के लिए कर रहे हैं जो इन देशों में दिन प्रतिदिन जटिल रूप धारण करते जा रहे हैं। मारिया ज़ाखारोवा ने कहा कि अमेरिकी राजनेता हमेशा झूठ बोले हैं, झूठ बोलते हैं और झूठ बोलना जारी रखेंगे ताकि पूरी दुनिया में आम नागरिकों पर हमले का बहाना बना सकें और इस संबंध में बहुत सारे नमूने हैं। विदेश मंत्रालय की प्रवक्ता के अनुसार रूस द्वारा यूक्रेन पर हमले के संबंध में भी वे झूठ बोल रहे हैं। रूसी विदेश मंत्रालय की प्रवक्ता ने अमेरिका के पूर्व विदेश मंत्री कोलिन पावेल के उन वक्तव्यों को याद दिलाया जिसमें उन्होंने दावा किया था कि इराक के पास सामूहिक विनाश के हथियार हैं। उन्होंने कहा कि दुनिया के लोग पहले से जानते हैं कि हमेशा कौन झूठ बोलता है और दूसरे देश पर हमला करने के लिए अमेरिका किस तरह बहाना बनाता है।
अमरीका आगामी 48 घंटे में यूक्रेन से निकल जाएगा। जानकार सूत्रों ने बताया कि अमेरिका आगामी 48 घंटों में यूक्रेन में अपने दूतावास में काम करने वाले समस्त कूटनीतिकों और कर्मचारियों को निकाल लेगा। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार तीन जानकार सूत्रों ने अमेरिका चैनल CBS न्यूज चैनल की इस खबर की पुष्टि की है कि आगामी 24 से 48 घंटे के भीतर यूक्रेन की राजधानी कीव में अमरीकी दूतावास में काम करने वाले समस्त कर्मचारियों व कूटनीतिकों को बाहर निकाल लिया जाएगा। इससे पहले अमरीका ने कहा था कि कीव में अमरीकी दूतावास में काम करने वाले समस्त गैर जरूरी कूटनीतिक व कर्मचारी बाहर निकल जाएंगे। आजकल अमरीकी अधिकारियों ने विभिन्न बहानों से रूस के खिलाफ अपने विषैले व नकारात्मक प्रचार में वृद्धि कर दी है और अभी पिछले सप्ताह शनिवार 12 फरवरी को यूक्रेन की राजधानी कीव में अमरीकी दूतावास ने दावा किया था कि यूक्रेन की सीमा पर रूसी सैनिकों की संख्या में लगातार वृद्धि के समाचार मिल रहे हैं।
अफगानिस्तान गेहूं भेजने के मामले को लेकर भारत और पाकिस्तान में सहमति बन गई है। अफगानिस्तान गेहूं भेजने के मामले को लेकर भारत और पाकिस्तान के मध्य होने वाली वार्ता में सहमति बन गई है और भारत 22 फरवरी से पाकिस्तान के रास्ते अफगानिस्तान के लिए गेहूं भेजना आरंभ करेगा। समाचार एजेंसी आवा की रिपोर्ट के अनुसार भारत और पाकिस्तान के मध्य होने वाले समझौते के अनुसार भारत अफगानिस्तान के लोगों के लिए 50,000 टन गेहूं भेजेगा। इससे पहले भारतीय संचार माध्यमों ने रिपोर्ट दी थी कि भारत अफगानिस्तान के लिए गेहूं सहित जो भी मानवता प्रेमी सहायता भेजना चाहता है उस पर राष्ट्रसंघ की निगरानी चाहता है।
उत्तर प्रदेश में विधानसभा चुनाव के दूसरे चरण में सोमवार को हो रहे हैं मतदान में समाजवादी पार्टी अध्यक्ष अखिलेश यादव और राष्ट्रीय लोकदल अध्यक्ष जयंत चौधरी ने मतदाताओं से अपने मताधिकारों का इस्तेमाल करने की अपील की है। सपा अध्यक्ष अखिलेश यादव ने लोकतंत्र की मजबूती पर बल देते हुए मतदाताओं से मतदान में हिस्सा लेने का आह्वान किया। उन्होंने सोशल मीडिया पर अपने संक्षिप्त संदेश में कहा, जितना अधिक मतदान होगा लोकतंत्र उतना अधिक बलवान होगा, मतदान करें। इस चुनाव में सपा के साथ गठबंधन में शामिल राष्ट्रीय लोकदल के अध्यक्ष जयंत चौधरी ने ट्वीट कर कहा कि आज प्यार, सौहार्द, भाईचारा और विकास के लिए वोट करें।
फ्रांस में एक इमारत में विस्फोट और आग लगने से कम 7 लोगों की मौत हो गई। मरने वालों में 2 बच्चे भी शामिल हैं। विस्फोट का कारण अभी ज्ञात नहीं है। रिपोर्ट के अनुसार फ्रांस के दक्षिण में होने वाले विस्फोट व आग लगने से कम 7 लोग मारे गए। मरने वालों में 1 नवजात शिशु भी शामिल है।
अवैध अधिकृत फिलिस्तीन के अस्कलान के एक मोहल्ले में कार बम के धमाके में एक इसराइली मारा गया। यह धमाका रविवार की रात को हुआ था, जिसमें अनेक इसराइली घायल भी हुए। इस घटना का ब्यौरा अभी सामने नहीं आया, लेकिन इसराइली पुलिस का कहना है कि इस घटना की जांच हो रही है। यह घटना ऐसे समय में अंजाम पाई है कि इसराइली जेलों में फिलिस्तीनी कैदियों की हालत और उनकी बढ़ती गिरफ्तारियों और कैद के बाद फिलिस्तीन जनता के प्रतिरोध में तेजी आई है।
और अंत में ये समाचार कि सऊदी गठबंधन ने यमन पर अपने वहशियाना हमले जारी रखते हुए राजधानी सना में दूर संचार विभाग के केंद्र पर बमबारी कर दी। सऊदी अरब की ओर से दावा किया गया है कि इमारत सामरिक उद्देश्यों के लिए इस्तेमाल की जा रही थी। सऊदी अरब इससे पहले भी यमन में अस्पतालों, जेलों और स्कूलों जैसे नागरिक प्रतिष्ठानों पर हमले के बाद इसी तरह के तर्क देता रहा है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे ईरान की सेना द्वारा दिखाई गई ताकत के बारे में,
इस्लामी गणतंत्र ईरान के रक्षा मंत्री,
और फिर बात करेंगे भारत में विधानसभा के चुनाव के लिए हुए मतदान के बारे में,
यूपी के रण यानी विधानसभा चुनाव 2022 का दूसरा फेज,
और अंत में चर्चा करेंगे ईरान के इंटरनेशनल नूर माइक्रो फिल्म सेंटर की मदद से फंदेड़ी सादात की वंशावली के हुए उद्घाटन के बारे में।
उत्तर प्रदेश के फंदेड़ी सादात के शजरे या वंशावली का कल अनावरण हुआ।
तो सबसे पहले बात करते हैं दुश्मनों की धमकियों के बीच ईरान द्वारा दिखाई गई ताकत के बारे में। ईरानी सेना द्वारा सामने लाए गए अत्याधुनिक हथियारों की शक्ति प्रदर्शन से दुश्मन हैरान हो गए हैं। इस संबंध में एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी अख्तर अब्बास।
इस्लामी गणतंत्र ईरान के रक्षा मंत्री मोहम्मद रजा आश्तियानी की उपस्थिति में रविवार को देश की कुछ महत्वपूर्ण रक्षा उपलब्धियों का अनावरण किया गया। इन विकसित उपलब्धियों में आधुनिक मिसाइल, ड्रोन, विमान और अनेक तरह के हथियार शामिल हैं और इनको स्थानीय विशेषज्ञों ने तैयार किया है। इस अवसर पर रक्षा मंत्री ब्रिगेडियर जनरल मोहम्मद रजा अश्तियानी ने कहा कि आवश्यकता इस बात की है कि देश और जनता की रक्षा के लिए अपनी सैन्य शक्ति में निरंतर वृद्धि की जाए। उनका कहना था कि दुश्मनों की धमकियों का मुकाबला करने के लिए सशस्त्र सेना को पूरी तरह से तैयार रहना चाहिए और सैन्य क्षेत्र को आधुनिक हथियारों और गोले बारूद से लैस होना चाहिए। उनका कहना था कि युद्ध के मैदान में परिवर्तन के लिए जरूरी है कि दुश्मन को उसे के अंदाज में जवाब दिया जाए। उनका कहना था कि ऐसा मामला है जिस पर विशेष रूप से ध्यान दिए जाने की जरूरत है। इस्लामी गणतंत्र ईरान के रक्षा मंत्रालय ने हमेशा से ही देश की रक्षा क्षमताओं में वृद्धि पर विशेष रूप से ध्यान दिया है और दुश्मनों की बढ़ती हुई धमकियों की वजह से इसमें दिन प्रतिदिन वृद्धि होती रही है। आज की दुनिया में स्मार्ट हथियारों का ही जंग के मैदान में बोलबाला है, इसीलिए रक्षा उद्योग इस विषय पर खास तौर पर ध्यान दे रहा है। यहाँ पर इस बात का उल्लेख जरूरी है कि रविवार को रक्षा उद्योग ने जिन महत्वपूर्ण उपलब्धियों का अनावरण किया है उनमें विभिन्न प्रकार के आधुनिक मिसाइल और गाइडेड बम शामिल हैं जिनको हालिया वर्षों के दौरान विकसित किया गया है। इनमें गाइडेड मिसाइल, अनेक प्रकार के हेलीकॉप्टर्स और ड्रोन विमान, लंबी दूरी की मारक क्षमता वाले गाइडेड बमों, सटीक हमला करने वाले तोपखानों और मोर्टर लॉन्चर इत्यादि शामिल हैं। अमरीकी टीकाकार रॉबिन राइट का कहना है कि ईरान ने लंबी दूरी की अपनी मिसाइलों के निर्माण पर बहुत अधिक ध्यान दिया है, जिसकी वजह से उसके मिसाइलों की विध्वंसक शक्ति बहुत ज्यादा है और ये सटीक रूप से अपने लक्ष्यों को भेदने में सफल होते हैं।
और अब रुक करते हैं भारत का और बात करते हैं इस देश के 5 राज्यों में जारी विधानसभा के चुनाव के बारे में। यूपी में दूसरे चरण तो उत्तराखंड और गोवा में हुए मतदान के बारे में विस्तार से रिपोर्ट पेश कर रहे हैं लखनऊ से हमारे संवाददाता मोहसिन रिजवी।
यूपी के रण यानी विधानसभा चुनाव 2022 का दूसरा फेज, 9 जिलों की 55 सीटें और दांव पर 586 उम्मीदवारों की किस्मत, इसका फैसला 2 करोड़ वोटर आज कर देंगे। शाम 5 बजे तक तकरीबन 60% वोटिंग हुई है। पोलिंग का आखिरी घंटा चल रहा है और अभी भी बूथों के बाहर लंबी कतारें देखी जा रही हैं। वोटिंग के बीच ही भारतीय जनता पार्टी ने चुनाव आयोग से शिकायत की है कि सेकंड फेज में बुर्के में जा रही महिलाओं की पहचान के बिना ही वोट पड़वाए जा रहे हैं, इसके चलते फर्जी मतदान हो रहा है। इनकी पहचान महिला पुलिस कर्मियों और चुनाव कर्मियों से कराई जानी चाहिए। वहीं मुरादाबाद में सपा और बसपा समर्थकों के बीच मारपीट और पथराव हुआ है, इसके बाद प्रधान समेत 5 लोग हिरासत में लिए गए हैं। सहारनपुर में समाजवादी पार्टी और भाजपा के समर्थकों में लड़ाई हुई। अमरोहा में सपा प्रत्याशी ने अपने समर्थकों पर लाठीचार्ज का आरोप लगाया और जमकर हंगामा किया। उधर एक्सपर्ट्स का मानना है कि हिजाब कंट्रोवर्सी के बीच सेकंड फेज भारतीय जनता पार्टी के लिए बड़ी चुनौती है, क्योंकि इन 9 जिलों में 50% से ज्यादा वोटर्स मुस्लिम हैं। 11 बजे तक का वोटिंग ट्रेंड बता रहा था कि मुस्लिम बहुल 12% सीटों पर दूसरी जगहों के मुकाबले 3% ज्यादा वोटिंग कर रहे हैं। 11 बजे तक 9 जिलों में कुल 23% वोटिंग हुई और मुस्लिम बहुल 12 सीटों पर तकरीबन 26% वोट पड़े। वोटिंग के बीच सोमवार को प्रधानमंत्री नरेंद्र मोदी ने कानपुर में चुनावी रैली की। उन्होंने सपा पर तंज कसा, कहा कि अगर इनका बस चलता तो ये कानपुर और दूसरे इलाकों को माफिया गंज मोहल्ला बना देते। अब इनकी माफियागिरी आखिरी सांसें गिन रही हैं। उधर मुख्यमंत्री योगी आदित्यनाथ ने भी समाजवादी पार्टी पर निशाना साधा।
आपके कानपुर में भी भव्य मेडिकल कॉलेज बन रहा है, ऐसे ही हर एक जनपद में मेडिकल कॉलेज बनने की एक लंबी श्रृंखला खड़ी हो रही है। पिछली सरकार राज नहीं करवाती थी और उसके लिए तमंचे की अवैध फैक्ट्री लगवाती थी। ये लोग जो अपने को समाजवादी कहते हैं, नाम समाजवादी है, काम तमंचावादी है और सोच परिवारवादी है।
वहीं समाजवादी पार्टी के मुखिया अखिलेश यादव ने कहा कि दोनों फेज में भारतीय जनता पार्टी हार रही है।
पहले चरण में दूसरे चरण में भारतीय जनता पार्टी का सफाया होने जा रहा है। रहा बचा बुंदेलखंड की जनता को इससे बड़ा धोखा नहीं मिल सकता। अन्ना पशुओं अन्ना जानवर की समस्या का समाधान नहीं कर पाए। बुंदेलखंड में सबसे ज्यादा किसानों ने आत्महत्या की है। नौजवान बड़े पैमाने पर बेरोजगार है। महंगाई और यहाँ के मजदूरों ने किसानों ने देखा वो समय जिस समय कोरोना थी, सबसे ज्यादा उत्पीड़न सबसे ज्यादा भेदभाव यहाँ के मजदूर और किसानों के साथ हुआ। इसलिए जो हवा चली है बुंदेलखंड में भी भारतीय जनता पार्टी का सफाया हो।
उधर उत्तराखंड की 70 सीटों पर वोटिंग का समय पूरा हो गया है। अब नियमों के तहत पोलिंग बूथों पर लाइनों में लगे वोटर्स को ही अंदर एंट्री दी जाएगी। सुरक्षा बलों ने तय वक्त के बाद लाइनों में लगने वाले वोटर्स वापस भेजने शुरू कर दिए हैं। राज्य में शाम 5 बजे तक तकरीबन 59% लोग वोट डाल चुके हैं। खासतौर पर बुजुर्ग मतदाताओं ने भी वोट करने में आगे बढ़कर हिस्सेदारी की है। वहीं देश के सबसे छोटे राज्य गोवा की 40 सीटों पर आज वोटिंग हो रही है। राज्य में सुबह 7 बजे शुरू हुई पोलिंग के बाद दोपहर 3 बजे तक 60% मतदान हो चुका था। वहीं शाम 5 बजे ये आंकड़ा तकरीबन 75% हो गया है। आपको बता दें कि राज्य में एक ही चरण में आज ही सभी सीटों पर मतदान हो रहा है। अब इसी के साथ उत्तराखंड और गोवा का चुनाव तो संपन्न हो गया। अब सबकी निगाहें 10 मार्च को होंगी कि आखिर जनता ने किसकी सरकार चुनी है। मोहसिन रिजवी, रेडियो तेहरान, लखनऊ।
और अंत में बात करते हैं भारत के ही फंदेड़ी सादात के जैदी सादात के बारे में। ईरान का इंटरनेशनल नूर माइक्रोफिल्म सेंटर, जो लगातार भारतीय सादातों की वंशावली के संबंध में काम कर रहा है, उसने हाल ही में फंदेड़ी सादात के शजरे को तैयार किया है। इस बारे में एक खास रिपोर्ट पेश कर रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
उत्तर प्रदेश के फंदेड़ी सादात के शजरे या वंशावली का कल अनावरण हुआ, जिसमें धर्म गुरुओं और बड़ी संख्या में फंदेड़ी प्रखंड के शिया सादात ने भाग लिया। ईरान के अंतर्राष्ट्रीय नूर माइक्रोफिल्म केंद्र के अंथक प्रयासों और धर्म गुरुओं के सहयोग से जैदी सादात का शजरा तैयार किया गया है, जिसमें 30 वर्षों के अंतराल के बाद फिर से सादात खानदानों के हर एक व्यक्ति का नाम दर्ज किया गया है, जिनमें अधिकतर जैदी सादात और कुछ दूसरे सादात के नाम लिखे गए हैं।
यहाँ अक्सरियत सादात की है और यहाँ सादात में जैदी सादात भी हैं, नकवी सादात भी हैं, आबदिक सादात भी हैं और दूसरे अफराद भी मौजूद हैं। इस शजरे को जो मुरतब किया है कि तमाम सादात के शजरों को इसमें एक जगह ले आए, क्योंकि सादात फंदेड़ी यानी फंदेड़ी में रहने वाली सादात का शजरा है।
उत्तर प्रदेश के जिला अमरोहा के फंदेड़ी प्रखंड के सादात 800 साल से अधिक समय से यहाँ रह रहे हैं। इस क्षेत्र की 10,000 की आबादी में लगभग 80% शिया सादात हैं, जो हजरत जैद इब्न हुसैन अलैहिस्सलाम के वंश से संबंधित हैं। इंटरनेशनल नूर माइक्रो फिल्म सेंटर के डायरेक्टर डॉक्टर मेहदी ख्वाजा पीरी ने कहा कि ये जैदी सादात हजरत जैद बिन हुसैन अलैहिस्सलाम की नस्ल से हैं और इनके मोरी से आला 7वीं हिजरी कमरी में भारत आए और इस क्षेत्र में रहने लगे। उन्होंने कहा कि बहुत से सादात ने भारत में अपना महत्वपूर्ण योगदान दिया है, जिनमें बुद्धिजीवी, धर्मगुरु, कवि और दूसरी महत्वपूर्ण हस्तियां शामिल हैं, जिनका हम परिचय करा रहे हैं। इस शजरे या वंशावली के अनावरण का उद्देश्य हजरत अली अलैहिस्सलाम और हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के वंश को लोगों से परिचित कराना है। कहा गया है कि हर व्यक्ति इस लंबे शजरे में अपना और अपने परिवार के दूसरे सदस्यों का नाम देख ले और यदि नाम छूट गए हैं या इसमें कोई त्रुटि है तो इसे सुधार लें। धर्म गुरुओं ने अपने संबोधन में किसी कौम और नस्ल की पहचान के लिए शजरे के महत्व को रेखांकित किया।
बाद रिवायात ये कहती हैं कि हजरत अली अलैहिस्सलाम ने ये फरमाया हमारे इमाम ने कि तुम्हें चाहिए कि तुम अपने शजरे नसब को अपनी औलादों को याद कराओ।
इंटरनेशनल नूर माइक्रो फिल्म सेंटर ईरान ने अब तक सादात के कई शजरे तैयार किए हैं और उसका कहना है कि ये क्रम आगे भी जारी रहेगा। ये ऐसे सादात हैं जिनके मोरी से आला ईरान, इराक या सऊदी अरब से भारत आए थे। इस शजरे में सुन्नी सादात के नाम भी शामिल किए गए हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। यह रेडियो तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आज की हमारी सभा का अंतिम कार्यक्रम होगा विश्व दर्पण, लेकिन उससे पहले प्रस्तुत है पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के उत्तराधिकारी हजरत इमाम अली अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर एक विशेष कार्यक्रम।
दोस्तों, हजरत अली अलैहिस्सलाम के जन्म दिवस के शुभ अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर हैं मरियम मेहदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
हजरत फातिमा बिनते असद धीरे धीरे काबे की ओर कदम बढ़ा रही थीं। वो 9 महीने की प्रतीक्षा के बाद अपने बच्चे के जन्म के क्षण गिन रही थीं और उस कठिन घड़ी में انہوں نے کیول مہان ایشور کی شرن لی تھی اور اسی سے مدد مانگ رہی تھیں۔ وہ کعبے کے سامنے کھڑی ہو گئی تھیں۔ ان کا دل مہان ایشور کے پریم میں ڈوبا ہوا تھا۔ انہوں نے مہان ایشور سے اس پرکار دعا کی، ہے برہمانڈ کی رچنا کرنے والے، ہے پہاڑوں کو پیدا کرنے والے، ہے سمندروں کو پیدا کرنے والے، ہے جنگلوں کو پیدا کرنے والے، میں تیری اپاسنا کرتی ہوں، تیرے پیغمبروں کے دھرموں کو بھی دوست رکھتی ہوں، حضرت ابراہیم کی باتوں پر ایمان رکھتی ہوں، میرے پالنے والے تجھے اس پوتر گھر کا واسطہ اور تیری بارگاہ کے سمست نکٹورتی ہستیوں کا تجھے واسطہ دیتی ہوں کہ جو بچہ میرے پیٹ میں ہے اس کے جنم کو آسان کر دے۔
حضرت فاطمہ بنت اسد کعبے کو نہار رہی تھیں۔ ایک ایک کعبے کی دیوار پھٹی اور وہاں پر جو لوگ موجود تھے اس درش کو انہوں نے اپنی آنکھوں سے دیکھا اور حضرت فاطمہ بنت اسد کعبے کے اندر چلی گئیں اور کعبے کی جو دیوار پھٹی تھی دوبارہ جڑ گئی۔ جو لوگ وہاں پر تھے یہ درش دیکھ کر حیران رہ گئے۔ ان لوگوں نے کعبے کی دیوار پر ہاتھ مارا اور اس کے دروازے کو کھولنے کا بہت پریاس کیا مگر وہ ٹس سے مس نہ ہوئی۔ اس کے بعد ان لوگوں کی سمجھ میں آ گیا کہ یہ مہان ایشور کی آیتوں و نشانیوں میں سے ہے۔
حضرت فاطمہ بنت اسد چار دنوں تک کعبے کے اندر رہنے کے بعد باہر نکلیں۔ جب وہ باہر نکلیں تو ایک ننھا سا بچہ ان کی گود میں تھا۔ انہوں نے کہا کہ میں نے کعبے کے اندر سورگ کے پھلوں کو کھایا۔ جب میرا بچہ پیدا ہو گیا اور میں باہر آنا چاہتی تھی تو ایک آواز آئی کہ ہے فاطمہ، اپنے بچے کا نام علی رکھ دو۔ اس کے بعد انہوں نے خانہ کعبہ کے پاس موجود لوگوں کو سمبودھت کرتے ہوئے کہا کہ ہے لوگو، جان لو کہ اس بچے کا جنم کعبے میں ہوا ہے۔ اس پرکار 13 رجب کو مہان ہستی حضرت علی علیہ السلام نے کعبہ میں آنکھیں کھولی۔ اس پاون بلا پر آپ سب کی سیوا میں ہاردک بدھائیاں پرستت کرتے ہیں۔
آج کے کارکرم میں ہم اس مہان ہستی کے جیون کے کچھ آیاموں کو بیان کرنا چاہتے ہیں جس کے بارے میں پیغمبر اسلام کی مشہور حدیث ہے کہ اگر تمام انسان اور جنات لکھنے والے بن جائیں، تمام پیڑ قلم بن جائیں اور سمست سمندر سیاہی بن جائیں تب بھی علی کے فضائل و وشیشتائیں نہیں لکھ سکتے۔
حضرت علی علیہ السلام کی فضیلتوں کو بیان کرنا سورج کو چراغ دکھانے کے سمان ہے۔ حضرت علی علیہ السلام کے بارے میں پیغمبر اسلام کی ایک انیہ حدیث ہے جس میں آپ فرماتے ہیں کہ میرے اور علی کے علاوہ کسی نے اللہ کو نہیں پہچانا اور میرے اور اللہ کے سوا علی کو کسی نے نہیں پہچانا ہے۔ علی اس مہان ہستی کا نام ہے جس کی محبت و اچھائی ہے جو برائیوں اور گناہوں کو کھا جاتی ہے۔ علی اس مہان ہستی کا نام ہے جن کے سچے انیائی اور ان کے پد چنوں پر عمل کرنے والے کا ستان سورگ ہے۔
اسی پرکار علی اس مہان ہستی کا نام ہے جن سے دشمنی رکھنے والے کا ٹھکانہ نرک ہے۔ علی اس مہان ہستی کا نام ہے جس نے اپنے دشمن پر بھی انیائی نہیں کیا اور حضرت علی علیہ السلام بار بار کہتے تھے کہ اپنے دشمن کے ساتھ بھی انصاف کرو۔ حضرت علی علیہ السلام اس مہان یودھا کا نام ہے جس نے کبھی بھی دشمن کو پیٹ نہیں دکھائی۔ حضرت علی علیہ السلام رن چھیتر سے بھاگنے والے دشمن کا کبھی بھی پیچھا نہیں کرتے تھے۔ اگر دشمن بھی حضرت علی علیہ السلام سے کوئی سوال پوچھتا تھا تو وہ اس کا جواب دیتے تھے۔ ان کا سب سے مشہور دشمن معاویہ بن ابو سفیان نے بارہ بار حضرت علی علیہ السلام سے سوال پوچھا اور انہوں نے اس کا جواب دیا۔
حضرت علی علیہ السلام وہ مہان ہستی ہیں جن کے بارے میں پیغمبر اسلام نے فرمایا ہے کہ علی کے چہرے کو دیکھنا عبادت ہے، علی سے محبت مومن کی علامت ہے، اور اسے دشمنی اور دویش کفر اور منافق کی علامت ہے۔ حضرت علی علیہ السلام وہ مہان ہستی ہیں جنہیں یتیموں و اناتھوں کا پتا کہا جاتا ہے۔ حضرت علی علیہ السلام وہ مہان ہستی تھے جو ایشوریہ گیان کی پرتیمورتی تھے اور بارمبار کہتے تھے کہ جو کچھ پوچھنا ہو مجھ سے پوچھ لو اس سے پہلے کہ میں تم لوگوں کے بیچ سے چلا جاؤں۔
ویسے تو حضرت علی علیہ السلام کا پورا جیون دوسروں کی بھلائی و پروپکار کا سروت و کیندر تھا، پرنتو 4.5 سال تک انہوں نے جو اسلامی سرکار چلائی ہے آج تک اس کا ادھارن نہیں ملتا۔ مہان ایشور کے آدیش سے پیغمبر اسلام نے اپنے بعد حضرت علی علیہ السلام کو اپنا اترادھیکاری نیوکت کیا تھا۔ اسلامی ستہ کی باغڈور جب تک حضرت علی علیہ السلام کے ہاتھوں میں تھی انہوں نے انہی نیتیوں پر عمل کیا جو مہان ایشور اپنے پیغمبر سے چاہتا تھا۔
حضرت علی علیہ السلام نے اپنے شاسن کال میں ملک اشتر کو مصر کا گورنر بنایا اور ان کے نام لکھے پتر میں سب سے پہلے ایک اچھے شاسک کی وشیشتاؤں کو لکھا۔ روچک بات یہ ہے کہ حضرت علی علیہ السلام نے اس پتر میں سب سے پہلے سوئم کو مہان ایشور کا بندہ و داس لکھا اور اس کے بعد پتر کو اس پرکار لکھتے ہیں، یہ باتیں ایشور کے بندے علی کی اور سے ملک اشتر کے نام ہیں۔ حضرت علی علیہ السلام نے جن شبدوں میں ملک اشتر کو سمبودھت کیا وہ اس بات کے سوچک ہیں کہ شاسک کو سب سے پہلے سوئم کو مہان ایشور کا بندہ سمجھنا چاہیے۔
جو انسان سوئم کو مہان و سرو سمرتھ ایشور کا بندہ سمجھے گا وہ کبھی بھی ادنڈی نہیں بنے گا، وہ ہمیشہ اپنی سیما میں رہے گا۔ سوئم کو بندہ سمجھنے والا کبھی بھی دوسروں کو گری ہوئی نظر سے نہیں دیکھے گا۔ یہی نہیں، جو شاسک سوئم کو مہان ایشور کا بندہ سمجھے گا وہ دوسروں پر اتیاچار نہیں کرے گا اور سوئم کو دوسروں سے شریش نہیں سمجھے گا۔ حضرت علی علیہ السلام نے اپنے پتر میں سوئم کو مہان ایشور کا بندہ لکھ کر بتا دیا کہ شاسک کو جنتا کا سیوک سمجھنا چاہیے۔ جو انسان شاسک ہو اسے یہ سوچنا چاہیے کہ مہان ایشور نے اسے لوگوں کی سیوا کا سوبھاگیہ پردان کیا ہے، اسے اپنے پد کا دروپیوگ نہیں کرنا چاہیے۔
حضرت علی علیہ السلام نے اپنے سداچرن سے یہ سدھ کر دیا کہ وہ سوئم کو مہان ایشور کا بندہ سمجھتے تھے۔ جو لوگ سوئم کو ایشور کا بندہ سمجھتے ہیں جب ستہ کی باگڈور ان کے ہاتھ میں ہوتی ہے تو وہ دوسروں کے ساتھ وہی برتاؤ کرتے ہیں جو ایک انسان دوسرے انسان کے ساتھ کرتا ہے۔ حضرت علی علیہ السلام ہمیشہ مہان ایشور کو نظر میں رکھتے تھے اور ان کا ماننا تھا کہ ہر شکتی سے بڑی مہان شکتی ایشور ہے۔ اگر کسی بھی چیز میں کچھ شکتی ہے تو اس کا سروت مہان ایشور ہے۔
حضرت علی علیہ السلام نے ملک اشتر کو جو پتر لکھا ہے اس میں وہ مہان ایشور کی بندگی کو لوگوں کی سیوا میں دیکھتے ہیں، اس لیے وہ ملک اشتر سے لوگوں سے پریم کرنے اور ان کے ساتھ پریم پورن ویوہار کرنے کی سفارش کرتے ہیں۔ اسی پرکار حضرت علی علیہ السلام ملک اشتر سے سفارش کرتے ہیں کہ لوگوں کے ساتھ رکت پیپاسو کی بھانت ویوہار نہ کرنا اور ان کے مال کو کھانے کو غنیمت مت سمجھنا۔ اس کے بعد حضرت علی علیہ السلام لوگوں سے پریم کے کارن کو اس پرکار بیان کرتے ہیں، کیا تم جانتے ہو کہ لوگ دو پرکار کے ہیں، لوگ یا تمہارے دھارمک بھائی ہیں یا سرشٹی و رچنا میں تمہارے جیسے ہیں، اور جیسے زندگی میں تم سے غلطی ہوتی ہے ویسے ان سے بھی ہوتی ہے، تو تم انہیں اسی نظر سے دیکھو جیسے تم چاہتے ہو کہ ایشور تمہیں دیکھے۔
دوستو ایک بار کسی نے حضرت علی علیہ السلام سے پوچھا کہ مال بہتر ہے یا علم و گیان؟ تو آپ نے اس کے جواب میں فرمایا کہ گیان پیغمبروں کی وراثت ہے اور مال قارون، فرعون، حامان اور شداد کی وراثت ہے۔ اسی پرکار حضرت علی علیہ السلام نے فرمایا کہ گیان تمہاری رکشا کرتا ہے جبکہ تم مال کی رکشا کرتے ہو۔ ودوان کے دوست ادھک ہوتے ہیں جبکہ مالدار کے دشمن بہت ہوتے ہیں۔ مال خرچ کرنے پر گھٹتا ہے جبکہ علم خرچ کرنے پر بڑھتا ہے۔ دھناڈے و مالدار ویکتی کو کنجوس کہا جاتا ہے جبکہ گیانی کا سمان کیا جاتا ہے اور اسے سمان کے ساتھ یاد کیا جاتا ہے۔ دھن کو چرایا جا سکتا ہے پرنتو گیان کی چوری نہیں کی جا سکتی۔ دھن سمے بیتنے کے ساتھ ساتھ پرانا ہو جاتا ہے اور گیان جتنا بھی سمے گزر جائے کبھی بھی پرانا نہیں ہوتا ہے۔ مال مرنے تک ہی انسان کے ساتھ رہ سکتا ہے پرنتو گیان زندگی کے علاوہ مرنے کے بعد بھی اس کے ساتھ رہتا ہے۔ گیان ہے جو تنہائی میں انسان کا ساتھی ہے اور اسے مشکلوں سے مکتی پردان کرتا ہے اور اس کی بھلائی و کامیابی کا کارن بنتا ہے۔ مال انسان کے دل کو سخت و کٹھور بناتا ہے جبکہ گیان انسان کے دل کو پرکاشمئی بناتا ہے۔ اجانی و نادان انسان چھوٹا ہوتا ہے چاہے وہ بوڑھا ہی کیوں نہ ہو، جبکہ گیانی بڑا ہوتا ہے چاہے وہ عمر میں چھوٹا ہی کیوں نہ ہو۔ بہرحال حضرت علی علیہ السلام گیان اور نیائے سہت سمست سدگنوں کے پرتیمورتی تھے۔
تو دوستو کارکرم کی سماپتی سے پہلے ایک بار پھر حضرت علی علیہ السلام کے جنم دیوس کی پاون بیلا پر آپ سب کی سیوا میں ہاردک بدھائی پرستوت کرتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ विश्व दर्पण। श्रोताओं कार्यक्रम में आपका स्वागत है, मैं हूं अहमद अब्बास। विश्व दर्पण में आज हम बात करेंगे वियना में जारी वार्ता की। وینا میں وارتا جاری ہے جس کا مقصد امریکہ کی اور سے ایران پر لگائے گئے پرتبندھوں کو ہٹوانا ہے۔ وینا میں امریکہ کی ٹیم بھی موجود ہے، لیکن امریکہ سے ایران کی پرتیکش وارتا نہیں ہو رہی ہے بلکہ اپرتیکش روپ سے یورپ کے مادھیم سے بات چیت ہو رہی ہے۔ حالیہ کئی ہفتوں سے یہ بات دیکھنے میں آ رہی ہے کہ امریکہ بار بار وارتا میں تیزی لانے پر دباؤ بنا رہا ہے اور یہ ڈر لگائے ہوئے ہے کہ ایران کے پاس زیادہ سمے نہیں بچا ہے۔ اگر جلد سمجھوتا ہو جاتا ہے تو ٹھیک ہے، ورنہ اگر اس میں دیری ہوئی تو ایران کا پرمانو کارکرم ایسی استھتی میں پہنچ جائے گا کہ پھر امریکہ کے لیے پرمانو سمجھوتے میں پلٹنا اسمبھو ہوگا۔ ایران کے معاملوں میں امریکہ کے وشیش دوت رابرٹ مالے نے بھی کہا کہ جو بائیڈن پرشاسن پرمانو ڈیل میں واپس آنا چاہتا ہے، لیکن ایران جلد سے جلد سمجھوتا کرے، وارتا میں زیادہ سمے نہ لگائے۔
Our continued belief that it is not a dead corpse, that we need to revive it because it is in our interest. It's the best way we have to put Iran's nuclear program back in a box and to make sure that we could put that problem to the side as we deal with so many other issues that Iran presents to us. So no, it's not yet, we haven't reached that point, but I think it's very clear that if we don't reach a deal soon, that point will have been reached, and then we'll have to think of other ways to address Iran's nuclear program. But as of today, it's our view, it's the view of our European partners, the best way forward is to try to get back into the deal if Iran is prepared to do its share and come back into full compliance with its obligations. Iran's nuclear program is that the JCPOA, the deal, the agreement that we reached, proved that it stopped it, and it could stop it again. And we've lived the alternative. This is not a counterfactual. This is an experiment that we lived for 3 years without the deal. We saw what happened to Iran's nuclear program, and what the maximum pressure campaign did the opposite of stopping Iran's nuclear program. Iran's nuclear program accelerated. Now, our priority is to get back into the deal if Iran is prepared to do so, and we're prepared to do our share in lifting those sanctions that were reimposed by President Trump and that are inconsistent with the deal.
مگر اسلامی گڑتنتر ایران کا اس پر ریئیکشن یہ ہے کہ تہران بھی یہی چاہتا ہے کہ پرمانو سمجھوتا پوری طرح بحال ہو جائے اور اس میں دیری نہ ہو، لیکن یہ طے ہے کہ اس کے لیے پشمی دیشوں کو ویوہارک روپ سے قدم اٹھانے پڑیں گے۔ امریکہ نے اس سندرب میں ایک قدم یہ اٹھایا کہ ایران کے ساتھ ویاپار کے لیے انیہ دیشوں کو دی جانے والی ڈھیل پھر سے بحال کی، یعنی اس طرح کے دیش اگر ایران سے ویاپار کرتے ہیں تو امریکہ ان پر پرتبندھ نہیں لگائے گا۔ امریکہ کے اس قدم کو سارتھک مانا گیا، لیکن امریکی ادھیکاریوں نے اپنے بیان میں صاف کیا کہ یہ قدم وینا میں وارتا پرکریا کو جاری رکھنے کے لیے ایک ضروری تکنیکی قدم تھا۔ اس پر اسلامی گڑتنتر ایران کے ودیش منتری کا کہنا تھا کہ وینا وارتا میں کچھ سکاراتمک پریورتن تو نظر آ رہے ہیں، لیکن اس سے ہماری مانگیں پوری نہیں ہوئیں۔ ایران شروع سے کہتا آ رہا ہے کہ وہ کاغذ پر نہیں بلکہ ویوہارک چرن میں یہ دیکھنا چاہتا ہے کہ پابندیاں ہٹی ہیں۔ ودیش منتری حسین امیر عبداللہیان نے کہا کہ ہم نشچت روپ سے ایک اچھا سمجھوتا چاہتے ہیں، لیکن ساتھ ہی یہ بھی سپشٹ کر دینا چاہتے ہیں کہ راشٹریہ ہت کی رکشا ہماری ریڈ لائن ہے۔ امیر عبداللہیان بار بار کہہ رہے ہیں کہ ہمارے لیے عمل کی اہمیت ہے، یہ دیکھنا اہم ہے کہ زمینی استر پر کیا انجام دیا گیا ہے۔
اون چیزی که برای ما مهم هست عمل طرف آمریکایی است. ما نگاه میکنیم که ببینیم در روی زمین چه اتفاقی داره به وقوع میپیونده. برای ما مهم این است که رفتار عملی آمریکایی ها در لغو تحریم ها رو بتونیم به طور ملموس و عینی مشاہدے بکنی۔
ایران کا یہ آگرہ اس لیے پوری طرح ترک سنگت ہے کہ امریکہ اس سمجھوتے سے جس پر 7 دیشوں کے ہستاکشر تھے اور جسے سرکشا پریشد کی سویکرتی بھی ملی تھی، بڑی سمویدن ہینتا کے ساتھ اور غیر ذمہ دارانہ روپ سے نکل گیا تھا۔ آج بھی امریکہ میں کچھ نیتا پرمانو سمجھوتے کا ویرودھ کر رہے ہیں۔ امریکہ کے ریپبلکن سینیٹر باب مینینڈز صاف صاف کہہ رہے ہیں کہ پرمانو سمجھوتے میں واپسی کی کوئی ضرورت نہیں ہے۔
3 to 4 weeks, a month or less. That's how long most analysts have concluded it would take Iran to produce enough fissile material for a nuclear bomb, if they chose to do so. But at this point, we seriously have to ask, what exactly are we trying to salvage?
What are we trying to salvage?
यही वजह है कि ईरान ये सुनिश्चित कर लेना चाहता है कि ईरान पर लगी पाबंदियां वाकई हट गई हैं। ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे,
ما تمرکز جدیمون بر انتفاع اقتصادی جمهوری اسلامی ایران و مردم ایران از برجام هست. در اون حوزه هیچ حرکتی انجام نشده.
خطیبزادے کا کہنا تھا کہ ہم پوری توجہ سے اس بات پر نظر رکھے ہوئے ہیں کہ ایران کو پرمانو سمجھوتے کا آرتھک لابھ ملے. اس سندرب میں ابھی امریکہ کی اور سے کوئی قدم نہیں اٹھایا گیا ہے. امریکہ خود اپنی مرضی سے کچھ قدم اٹھاتا ہے جو کچھ بھی ہو رہا ہے اور کہا یا کیا جا رہا ہے, ہم اس پر گہری نظر رکھے ہوئے ہیں.
ضمن اینکہ ما تمامی اقدامات در مسیر درست رو با دقت از تهران پیگیری میکنیم, اما اینها مواردی نیستش که ارزش پرداختن جدی داشته باشه.
وہیں عرب ٹیکہ کار عبدالباری اتوان کا کہنا ہے کہ ایران نے امریکہ کے بائیڈن پرشاسن کے منہ پر بڑا اسمارٹ تماچا مارا ہے. ٹرمپ پرشاسن نے پرمانو سمجھوتے سے باہر نکلنے کے بعد ایران پر جو پرتیبندھ لگائے تھے ان میں سے کچھ کو بائیڈن پرشاسن نے ہٹانے کا اعلان کر کے سب کو چونکا دینے کی کوشش کی تاکہ اس سے امریکہ کی سدبھاونا ثابت ہو. مگر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے دو ٹوک جواب دیا کہ یہ اچھا قدم ہے, اچھی نیت ظاہر کرتا ہے لیکن پریاپت نہیں ہے. کھلے عام یہ دو ٹوک جواب ایران کی مضبوط پوزیشن دکھاتا ہے اور یہ ثابت کرتا ہے کہ ایران امریکہ کو کوئی وششٹتا دینے کے لیے تیار نہیں ہے. یعنی ایران نے پرمانو کھیتر میں جو پرگتی کی ہے اسے امریکہ کی اچھا پر قربان نہیں کرے گا. ایران وینا وارتا میں تب گیا جب اس نے پہلے ہی اپنی آنترک سرکشا کے مورچوں کو مضبوط کر دیا, اپنے ودیشی الائنس کو پختہ کر لیا اور راجنیتک تتھا رکشا دونوں آیاموں سے اپنی شکتی بڑھا لی. ایران کی وارتاکار ٹیم نے امریکی ٹیم کے ساتھ میز پر بیٹھنا قبول نہیں کیا. اس طرح ایران نے امریکہ کو بری طرح اپمانت کیا. پاکستان کے ورشٹھ ٹیکہ کار صفدر رضا کا بھی یہ کہنا ہے کہ وینا وارتا میں ایران نے اپنی مضبوط پوزیشن سے امریکہ کو بری طرح اپمانت کیا.
یہی امریکہ تھا جس نے 2015 میں یہ مذاکرات اور بہت طویل مذاکرات تھے اور بعض اوقات براہ راست مذاکرات تھے, اور امریکی وزیر خارجہ نے اپنی ٹوٹی ہوئی ٹانگ کا بھی خیال نہ کیا اور وہ پلستر چڑھا کے مذاکرات کو اتنی سنجیدگی سے آگے بڑھاتے رہے اور ایک عالمی سطح پر معاہدہ ہو گیا. اور عالمی سطح پر آپ نے دیکھا کہ کیسے جو ہے وہ عالمی سطح پر تیل کی قیمتیں بلند ہو گئیں اور کیسے ایک نئی امید کے ساتھ وہ معاہدہ ہوا, لیکن جو ہے وہ ٹرمپ اس معاہدے سے نکل گیا. اب اسلامی جمہوریہ ایران جب اپنی تین شرائط رکھتا ہے تو اس سے یہ ظاہر ہوتا ہے کہ عالمی سطح پر ڈپلومیٹک فتح ایران مذاکرات سے پہلے حاصل کر چکا ہے. ایران کی تین شرائط ہیں. نمبر ایک, وہ سوورن گارنٹی مانگ رہا ہے یونائٹڈ اسٹیٹ سے کہ آپ پہلے ایک دفعہ اس معاہدے سے نکل گئے تھے, اب آپ کیا گارنٹی دیتے ہیں کہ آپ اس معاہدے سے نہیں نکلیں گے. یہ بہت غیر معمولی بات ہے اور میں سمجھتا ہوں دنیا میں یہ پہلی دفعہ ہو رہا ہے جب سٹارٹ ٹو جو سوویت یونین اور امریکہ کے درمیان معاہدے تھے اس میں بھی یہ بات نہیں ہوتی تھی, لیکن اب کیونکہ دودھ کا جلا چھاچ بھی پھونک پھونک کے پی رہا ہے تو پہلا ایران کا مطالبہ یہ ہے کہ امریکہ اس چیز کی گارنٹی دے کہ یہ معاہدہ اگر ہو تو امریکہ کبھی بھی اس معاہدے سے نکلے. یہ غیر معمولی بات ہے اور میں یہ سمجھتا ہوں کہ یہ کسی بھی معاہدے میں اگر یہ بات شامل ہو جائے تو اس کی کامیابی کی اس کی سسٹینیبلٹی اور اس کے دیر پا ہونے کی دلیل ہے. دوسری بات ایران نے کہا ہے کہ ساری آپ جو ہے پابندیاں ہٹائیں, اور تیسری بات ایران کی ڈپلومیسی کو اور ایران کی عقل مندی اور سنجیدگی کو اور زیادہ ظاہر کرتی ہے. ایران نے کہا میں جائزہ لوں گا جو معاہدے میں موجود باتیں ہیں وہ ساری باتیں اگر امپلیمنٹ ہو گئی ہوں میرے حق میں تو پھر میں اس معاہدے پر امپلیمنٹیشن کی بات کروں گا. یہ تین شرائط کے ساتھ جب ایران جاتا ہے تو یہاں کے ڈپلومیٹک سرکلز بے حد جو ہے پریشانی کی حد تک حیران ہے کہ ایران نے کتنی احتیاط سے اپنے پتے کھیلے ہیں, اور ایران جو ہے وہ امریکہ کی جو ہے وہ ڈسکریبلٹی جو ڈسکریڈٹ ایران نے امریکہ کی ہے عالمی سطح پر. میڈیا میں بہت ساری چیزیں لیک ہوتی ہیں کیونکہ امریکہ اور مغرب مذاکرات کی میز پر اتنا زیادہ ڈسکریڈبلٹی کا شکار ہے اور ان کی اپنے اصول اور ان کے اپنے پرنسپلز اور ان کے اپنے نان پرولیفریشن کا ہندا ان کے پاؤں میں پڑ چکا ہے کہ وہ مجبور ہیں کہ وہ ایران سے مذاکرات کے میز پر تقریباً وہ اپنی پتے کھو چکے ہیں, تو میڈیا کے ذریعے وہ اسلامی جمہوریت کو بدنام کرنے کا کوئی موقع نہیں جانے دے رہے, اور میڈیا میں اس طرح کی موومنٹ چل رہی ہے جیسے ہم نے ایران پھنسا لی ہے. حالانکہ یہ الٹ بات ہے کہ وہ مختلف ہیلوں بانوں سے, مثلاً اب جب کہ مذاکرات تقریباً کنکلوژن پر ہیں کہ ایران پر ساری پابندیاں ہٹا دی جائیں, جرمنی اور یونائٹڈ کنگڈم نے, برطانیہ نے اپنے نمائندگان کو تبدیل کیا ہے تاکہ کچھ اور ہو نہ ہو, چلو مذاکرات کو تو طویل کیا جائے.
پرمانو مسئلے میں اسلامی گڑتنتر ایران بہت پہلے ہی اپنی پوزیشن سپشٹ کر چکا ہے کہ وہ پرمانو ہتھیار بنانے کی دشا میں قدم نہیں بڑھائے گا, کیونکہ پرمانو ہتھیاروں کے نرمان اور اسے اپنے پاس رکھنا ایران کے سروچ نیتا کے وچار میں حرام ہے. ایران کے رکشا ڈاکٹرائن میں بھی پرمانو ہتھیاروں کے لیے کوئی استھان نہیں ہے. مگر دوسری اور ایران کا یہ دو ٹوک اسٹینڈ بھی ہے کہ ناگرک لکشیوں کے لیے پرمانو کارکرم کو جاری رکھنا اس کا ادھیکار ہے اور ایران اپنے اس ادھیکار سے پیچھے نہیں ہٹے گا. امریکہ کے ساتھ سمسیا یہ ہے کہ وہ وارتا اور سنواد کی بات تو خوب کرتا ہے لیکن اس کی عادت اپنی مرضی دوسروں پر تھوپنے کی ہے. ایران کے مسئلے میں امریکہ یہی چاہتا ہے کہ وہ اپنی منمانی کر لے, لیکن اسلامی گڑتنتر ایران اب تک بار بار ثابت کر چکا ہے کہ وہ کسی بھی دباؤ میں آنے والا نہیں ہے. ایران نے یہ بھی کہا ہے کہ امریکہ کی حرکتوں کو دیکھتے ہوئے اسے امریکی سرکار پر بھروسہ نہیں ہے اور سمجھوتے میں یہ ضروری ہے کہ امریکہ پرمانو سمجھوتے کے معاملے میں ٹھوس گارنٹی دے. شوتاؤ کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے.
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز. شوتاؤ ابھی آپ سن رہے تھے ساپتاہک کارکرم وشو درپن. تو اسی کے ساتھ ہمارا یہ کارکرم یہیں پر سماپت ہوتا ہے. پر تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ نوٹ کر لیں, pastoday.com/hi. خدا حافظ. Oh,